नमस्कार 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 बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ र युवा संसारका साथीहरूले पनि बडा दशैंको हामीले धेरै धेरै शुभकामना छ श्रोताहरूलाई भनिदिनुहोस् है भन्दै जानु भएको छ। अवश्य पनि समयको कारणले गर्दा उहाँले बताउन सक्नु भएन तपाईँका लागि। त्यही पनि हामी आज आइतबारको दिन कार्यक्रम भोइस अफ साङ्ग्रीलाई लिएर आएका छौँ र सबैलाई थाहा छ आज हामी नवरात्रि विशेष नभनौँ त्यति मात्र होइन दसैँ विशेष पनि लिएर आएका छौँ। आज नवरात्रि र सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथै भोलि बडा दसैँ त्यसको पनि तपाईँलाई एडभान्समै हामीले हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। होइन देखो होइन
एकदम दिनैपर्छ एकदम शुभ श्रोताहरू हामी कार्यक्रमको एकदम सुरुवातमै छौँ र साथीहरू युवासँगका साथीहरूलाई शुभकामना पनि हामी दिनैपर्छ किनभने हामीले यहाँबाट भर्खरैबाट स्कुलबाट बाहिर निस्किसक्नु भएको छ र उहाँहरूले शुभकामना के छोडेर बाहिर निस्कनु भएको छ भने हामी अर्को कार्यक्रम साप्ताहिक कार्यक्रम भोइस अफ साङ्ग्रीलाई लिएर यहाँहरूमा उपस्थित भइसकेका छौँ।
सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात् 6:30 बजेदेखि भोइस अफ साङ्ग्रीलाका श्रोताहरूलाई चाहिँ हामी 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत नेपाली कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्ग्रीलामा विविध रोचक मनोरञ्जन एवं मिठा मिठा गीत सङ्गीत रमाइला प्रस्तुति कुशलीहरू लिएर आउने गर्दछौँ र आज हामी 202 श्रृङ्खलामा छौँ र आज हामी सञ्जयजी हुनुहुन्न हामीसँग र आज हामीसँग खगेन्द्रजी र म मात्र छौँ र खगेन्द्रजी चाहिँ एउटा कार्यक्रम भएको व्यस्तताको कारणले गर्दा उहाँ आउन सक्नु भएन र हामी
म त यहीँ छु सञ्जय
सञ्जयजी आउन सक्नु भएन र हामी 36 देखि 37 सम्म यहाँहरूको साथमा हुनेछौँ र श्रोताहरू बडा दशैंको उपलक्ष्यमा तपाईँहरूलाई पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। यहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ। यदि तपाईँ पनि आफ्नो मान्छे आफ्नो परिवारजनलाई यदि विस गर्न चाहनुहुन्छ वा शुभकामना सन्देश पठाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई डायल गर्न सक्नुहुन्छ 8313500 अथवा तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ हामीलाई facebook.com/sangrilakaawazहरूमा पोस्ट गर्न सक्नुहुन्छ या इनबक्समा पनि पठाउन सक्नुहुन्छ। अवश्य पनि हामीले त्यो म्यासेजलाई फेरि यहाँबाट तपाईँको शुभचिन्तक तपाईँको परिवारजनसम्म पुर्याउनेछौँ।
यसै गरी तपाईँले यदि आफ्नो प्रत्यक्ष आवाज आफ्नो आफन्तजन समक्ष आफ्नो साथीभाइसँग आफ्ना मातापिता दाजुभाइ समक्ष पुर्याउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313500 यानि कि 8313500 5000 यहाँहरूले सम्पर्क गरेर आफ्नो सन्देश सुनाउन सक्नुहुन्छ। र श्रोताहरू हामी नवरात्रमा छौँ र देवी भगवतीको हामी भजन त पक्कै गाउनै पर्छ होइन नवीनजी?
अवश्य पनि।
त्यसै कारणले श्रोताहरू हामी यहाँहरूको माझ हामी श्री दुर्गे भवानी अम्बे माताको भजन सुनौ है त।
Oh,
जय अम्बे दुर्गे देविका वन्दनाको सुरमा रहेको यो भजन भजन थियो र अवश्य पनि आज हामी नवरात्रिमा छौँ र नवरात्रि तिथि छ आज नवमी तिथि परेको छ र नेपालसम्म 1133 परेको छ भने अङ्ग्रेजी पात्र हुन्छ इस्वीसम्म 2013 अक्टोबर महिनाको 13 तारिक र अहिले यहाँ हेडलाइटमा बेलुकीको 6 बजेर करिब करिब
40 मिनट
जान लागिसकेको छ र यदि आज हामी 10 विशेष कार्यक्रममा छौँ र यदि तपाईँले अरूलाई आफन्तजनलाई पनि सन्देश प्रेषित गर्न सक्नुहुन्छ त्यसको लागि तपाईँले www.facebook.com/sangrilakoawazmा गएर पोस्ट गर्नुपर्ने हुन्छ त्यति मात्र होइन हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहन्छ भने 8313530 पनि कल गर्न सक्नुहुन्छ र हामी 10 विशेषमा छौँ भनेपछि दसैँको कुरा नगरिरहन सक्दैनौँ होइन होइन त खर्ने चाहिँ
एकदम एकदमै र श्रोताहरू म के भन्न चाहन्छु भने यदि तपाईँ फेसबुकमा र सम्पर्क बाहिर हुनुहुन्छ र तपाईँसँग मोबाइल छ भनेदेखि तपाईँले मोबाइलमा पनि सन्देश पठाउन सक्नुहुनेछ र यसको लागि यहाँहरूको लागि आजको लागि मात्र हामीले यो खुला राखिदिएका छौँ र सम्पर्क नम्बर रहेको छ मेसेज सन्देश पठाउनको लागि चाहिँ 0401-355-396 0401-355-396 यहाँहरूले सन्देश पठाएर आफन्त समक्ष शुभकामना पुर्याउन सक्नुहुनेछ
र बडा दसैँको कुरा गर्दाखेरि दसैँलाई जुन दसैँ छ हाम्रो भोलि दसैँ हो र आज नवमी तिथि हो आजलाई नवरात्रि पनि भनिन्छ र दसैँका विभिन्न नामहरू छन् हामीले बडा दसैँ भन्छौँ विजय दशमी भन्छौँ दसहरा भन्छौँ आयुध्य पूजा आदि नामले पनि जानिन्छ दसैँलाई चाहिँ यो नेपालीहरूको प्रमुख पर्व हो प्राय गरी चाहिँ असोज महिनाको शुक्ल पक्षको दशमी तिथिका दिन यस पर्वको प्रमुख दिन हो र बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए यसलाई असत्यमाथि सत्यको विजयको रूपमा पनि मनाइन्छ यसकारण यस दशमीलाई चाहिँ विजय दशमीको नामले पनि जानिन्छ दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरू एउटा हो अरू दुईवटा हुन् चैत्रको शुक्ल एवं कार्तिकको चाहिँ शुक्ल प्रतिपदाको तिथि यी दिनहरूमा चाहिँ हिन्दूहरू नयाँ कार्य सुरु गर्दछन् शास्त्रको पूजा गर्दछन् र प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रणयात्राको लागि प्रस्थान गर्थे रामले विभिन्न बेलाका युद्धहरूमा पनि दसैँका बेलामा र यी तिथिहरू यिनी तिनवटा तिथि मैले जुन भने यिनी तिनवटा तिथिमध्ये सबैभन्दा उत्कृष्ट तिथि चाहिँ दशमीको दिन हो यसलाई उत्कृष्ट मानिन्छ यस दिन ठाउँ ठाउँमा मेलाहरू पनि लाग्थे विगतमा चाहिँ अहिले पनि विभिन्न ठाउँमा चाहिँ रामलीला पनि आयोजना हुन्छ रावणको विशाल पुतला बनाएर जलाइन्छ प्राय गरी इन्डियामा नेपालमा चाहिँ बडा दसैँ टिका लगाइन्छ भने विभिन्न ठाउँमा दुर्गा भवानीको पनि पूजा आज गरिन्छ र त्यस दिन चाहिँ जुन रावणको पुतला गराएर त्यसलाई जलाउने पनि गरिन्छ र यस दिन चाहिँ हर्ष एवं उल्लास तथा विजयको पर्व हो हिन्दू संस्कृतिको वीरताको पूजक अनि शौर्यको उपहासक हो भने व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने थियाले पनि दसैँ उत्सव सुरु भएको हो दसैँ पर्वले 10 प्रकारका पापहरू काम क्रोध लोभ मोह मद मत्सर अङ्कहार आलस्य हिंसा चोरी त्याग्ने प्रेरणा मिल्छ यिनी 10 कुराहरू चाहिँ 10 दिनमा चाहिँ यी 10 कुराहरू फेरि भन्न चाहन्छु मैले तपाईँलाई खैन चाहिँ यो 10 कुराको चाहिँ पापहरू जुन छन् दसैँ पर्वले चाहिँ 10 प्रकारका पापहरू काम क्रोध लोभ मोह मद मत्सर अहङ्कार आलस्य हिंसा चोरी त्याग्न चाहिँ प्रेरणा दिन्छ र दसैँ नेपालीहरूको र विशेष त नेपाली हिन्दूहरूको सबैभन्दा ठुलो पर्व हो मैले अघि पनि बताइसकेको छु नेपाली हिन्दू पात्र अनुसार अश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म 10 दिन पूजापाठ व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा विजय दशमीका नामले पनि चिनिन्छ प्राय गरी नेपालीमा चाहिँ बडा दसैँ भन्ने गरिन्छ हिन्दू चन्द्रमासिक पञ्चाङ्ग गणनाको तिथिअनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिकमा नपर्ने हुनाले दसैँ पनि अङ्ग्रेजी वा ग्रेग्रियन क्यालेन्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्यम बिचमा पर्दछ दसैँ अश्विन शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमासम्म 15 दिनको हुने भए तापनि पहिलो 9 दिनलाई नवरात्रि र दसैँको दिनलाई चाहिँ दशमी वा दसैँ भनिन्छ यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्य तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेको गरेर चाहिँ मानव जातिको कल्याण गरेको भन्ने पनि किंवदन्ती छ मैले अघि नै पनि बताइदिएको कथा र प्रतिपदा
प्रतिपदा भन्नाले घटस्थापनालाई बुझिन्छ, सप्तमी भन्नाले चाहिँ फुलपातीलाई र महाअष्टमी भन्दा कालरात्रिलाई र आज महानवमी हो र भोलि विजयादशमी र पूर्णिमासम्म चाहिँ दसैँको तिथिहरू कुजाग्रत पूर्णिमासम्म चाहिँ दसैँका प्रमुख तिथिहरू मानिन्छन्। र नेपालमा अझै परम्परा छ कि बडा दसैँपछि पनि पूर्णिमासम्म टिका लाउने परम्परा छ, विभिन्न ब्राह्मण बाहेक क्षेत्री अनि आएर चाहिँ तपाईँको नेवार मगर जातिहरूमा यो कल्चर चाहिँ छ। साथसाथै अझ पहाडतिर सराई खेल्ने अनि आएर चाहिँ विभिन्न मेला लाग्ने पूर्णिमासम्म दसैँको त्यो उत्सव त्यो रौनक चाहिँ पूर्णिमासम्म रहन्छ। र दसैँको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो। नवरात्रिको नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिका लागि तत्पर रहन्छ। यस दृष्टिले दसैँ अर्थात् विजयको लागि प्रोत्साहन उत्सवको आवश्यकता हुन्छ। र यी कुराहरू गऱ्यौँ आज हामीले दसैँ सम्बन्धी विशेष। र अब एडिलाइड विदेशमा आउन चाहन्छु, मैले प्रवासमा आउन चाहन्छु, प्रवासमा दसैँ कसरी मनाइँदैछ, तर आज एडिलाइडको कुरा गर्न चाहे मैले एडिलाइडमै विभिन्न कार्यक्रमहरू भइरहेका छन् दसैँ सम्बन्धी। आज खुकुरी एडिलाइड खुकुरी क्लब जुन फुटबल क्लब हो, फुटबल क्लबले आज फुटबल उत्सव फुटबल कार्यक्रम राखेको थियो र त्यहाँ विभिन्न नेपाली समुदायका विभिन्न प्रतिनिधिहरू नेपाली समुदायको ठुलो उल्लेखनीय रूपमा उपस्थित थियो। करिब करिब 150-200 जनाको उपस्थित रहेको थियो, त्यसलाई एकदमै रौनक गर्न सकिन्छ। र त्यहाँ मैले कुराकानी बुझ्दा चाहिँ के भन्नुहुन्थ्यो भने विगतका सालहरूमा भन्दा आज एडिलाइडमा नेपाली समाजमा चाहिँ एकदमै रौनकता आएको छ यो पालिको दसैँ। खुकुरी क्लबले आयोजना गर्दा यत्रो आयोजकहरू र इभन सेलरोटीहरू अनि आएर चाहिँ नेपाली परिकारहरू पनि त्यहाँ देख्न पाइन्थ्यो र नेपाली पन थियो आज। र अनि यो कार्यक्रम चाहिँ खुकुरी एडिलाइड खुकुरी क्लबले आयोजना गरेको थियो र मैले विभिन्न व्यक्तित्वहरूसँग
तपाईँ पनि सहभागिता हुनुहुन्थ्यो,
म मिडियाबाट चाहिँ म गएको थिएँ, अवश्य पनि मिडियाबाट म सहभागी भएको थिएँ र विभिन्न व्यक्तित्वहरूसँग मैले कुराकानी गरेको छु र त्यो क्लिपहरू चाहिँ अब यहाँहरूलाई सुनाउन चाहन्छु। र दसैँको विशेष र अझ फुटबलको बारेमा पनि कुराकानी भएको छ, ती कुराहरूलाई हामीले सम्पादन नगरिकन जस्तो हो त्यस्तै यहाँमाझ प्रस्तुत गर्दछौँ। विभिन्न हो हल्ला साइडमा हुनसक्छ, कृपया त्यसलाई अन्यथा नलेख्नु होला, किन थोरै त्यस्तो डिस्टर्बेन्स आउनसक्छ र किनभने हामीले सम्पादन नै गरेका छैनौँ। जे कुरा छ त्यो कुरालाई प्रष्ट रूपमा राखिदिएका छौँ र नेपाली समुदायका कुराहरू छन् ती कुराहरूलाई अब सुन्न चाहन्छौँ, हामी त्यतैतर्फ लाग्न चाहन्छौँ।
यतिखेर हामी फुटबल ग्राउन्डमा छौँ, यहाँ दसैँ कप चलिरहेको छ र यसै सन्दर्भमा हामी कुरा गर्दैछौँ भोटल फर स्कुल अभियानका संस्थापक अध्यक्ष नारायण काजी गुरुङसँग। नारायणजी कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद नवीनजी।
दसैँ कप चलिरहेको छ, कस्तो लाग्दैछ तपाईँलाई?
रमाइलो भइरहेको छ, यसले गर्दाखेरि हामी सम्पूर्ण नेपालीहरू बिच एउटा के अरे भेटघाट पनि हुनु भयो, मौका पनि भएको छ, साथै सँगै दसैँ पनि सँगै मनाउन पाइरहेको छ। अब घरभन्दा टाढा भएकोले
यतिखेर हामी फुटबल ग्राउन्डमा छौँ, यहाँ दसैँ कप चलिरहेको छ र यसै सन्दर्भमा हामी कुरा गर्दैछौँ भोटल फर स्कुल अभियानका संस्थापक अध्यक्ष नारायण काजी गुरुङसँग। नारायणजी कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद नवीनजी।
दसैँ कप चलिरहेको छ, कस्तो लाग्दैछ तपाईँलाई?
रमाइलो भइरहेको छ, यसले गर्दाखेरि हामी सम्पूर्ण नेपालीहरू बिच एउटा के अरे भेटघाट पनि हुनु भयो, मौका पनि भएको छ, साथै सँगै दसैँ पनि सँगै मनाउन पाइरहेको छ। अब घरभन्दा टाढा भएकोले अब अवश्य पनि हामीले एउटा आफ्नो घर ठाउँ सबैलाई चाहिँ हामीले मिस गरिरहेको छौँ र यसले नै एउटा भेटघाट गर्ने एउटा सुनौलो अवसर दिएको छ।
अवश्य पनि नेपालबाट टाढा छौँ, कस्तो लाग्दैछ विदेशमा बसेर दसैँ चाहिँ तपाईँको आफ्नो व्यक्तिगत अनुभवमा चाहिँ?
अभियसली खास घर परिवार साथीभाइ भनेको चाडपर्वमा नै एकदमै मिस गरिन्छ, किनभने यो एउटा यस्तो समय हो कि हामी टाढा टाढाका दाजुभाइ इष्टमित्रहरू सबै घरमा आउने, एकै ठाउँमा भेला हुने, गफगाफ गर्ने, टिकटालो लाउने, एउटा यो एउटा चाहिँ चाडपर्व हो। अब त्यस अब र त्यो हामी घरभन्दा टाढा भएको हुनाले अवश्य पनि नरमाइलो त भइरहेको छ, तर पनि एनिवे
सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
सम्पूर्ण श्रोताहरूलाई सर्वप्रथम त दसैँको शुभकामना र साथै अब घरभन्दा टाढा भएको भए पनि हामी एक आपसमा दसैँ तिहार हाँसी खुसी मनाऊ, यति नै भन्न चाहन्छु।
हजुर धन्यवाद।
हस् थ्याङ्क यू नवीनजी।
यतिखेर हामी विष्णु बगालेजी जो एनआरएन हेडलाइटको सदस्य हुनुहुन्छ उहाँसँग कुराकानी गर्दैछौँ। विष्णुजी कार्यक्रममा स्वागत छ।
धन्यवाद नवीनजी।
आज हामी फुटबल ग्राउन्डमा छौँ र दसैँको माहौल छ, नेपालबाट टाढा हुनुहुन्छ, कस्तो लाग्दैछ दसैँ?
म एकदम उत्साहित छु। अरू वर्षभन्दा यो वर्षको दसैँ अझै विशेष भयो मेरो लागि। विदेशमा बुवा आमा पनि आउनुभएको छ, अनि सँगै हामीहरू यसपालि फुटबल लिग पनि गर्दैछौँ र हुन त खेलमा त हारियो तर एउटा अर्कै खालको उमङ्ग बोकेर चौरमा गएका थियौँ, रमाइलो लाग्यो, असाध्यै खुसी छौँ।
आफ्नो मातृभूमिमा बाटो टाढा रहेर दसैँ मनाउँदा पर्दा चाहिँ कस्तो अनुभव हुन्छ? देशकै जस्तो अनुभव, देशमै बसे जस्तो अनुभव हुन्छ या अलि पृथक हुन्छ?
देशको जस्तो हुनै सक्दैन, तर फेरि पनि हामीले आफ्नो संस्कृतिलाई जोगाइराख्न, हाम्रो आफ्नो सन्ततिहरूलाई हामीले यसरी दसैँ मनाउनुपर्छ भनेर देखाउनका लागि सकेसम्म कोसिस चाहिँ गर्छौँ नेपालकै जस्तै गरिकन दसैँ मनाउने। तर फरक भने हुन्छ, किनभने हाम्रो छरछिमेकी आफन्त नातेदार मान्यजनहरूको कमी हुन्छ यहाँ। तर फेरि पनि पूर्व पश्चिम मेची महाकाली जतासुकैबाट आउनुभएका नेपालीहरूको फेरि अर्को एउटा छिमेकीत्व हामीले चाहिँ यहाँ पाउँछौँ, अभिभावकत्व पनि पाउँछौँ र त्यसैलाई हामीले चाहिँ आफ्नो गाउँ जस्तै सम्झेर मनाउँछौँ। तर फरक चाहिँ यो हुन्छ कि हामी सारा नेपालबाट जम्मा भएका नेपालीहरू हुन्छौँ।
कस्तो रमाइलो गर्दै हुन्छ दसैँमा योपालि चाहिँ?
अघि मैले भनिहालेँ, बुवा आमा पनि आउनुभएको हुनाले गर्दाखेरि अझै फरक खालको अनुभूति भएको छ। दसैँमा विशेष गरिकन नेपालमै हुँदा पनि अब मिठो मिठो खाने, अरू दिनभन्दा अलिक विशेष परिकारहरू बनाउने, मासु खानेहरूले मासु खान्छन् भने नखानेहरूले त्यही अनुसारको अरू परिकारहरू बनाउने चलन छ। हामी पनि त्यसै गर्छौँ, विभिन्न परिकारहरू बनाउने अनि सबैजना बस्ने, खाने, खेल्ने, गफहरू गर्ने, आफन्त दसैँको दिनमा आफन्त यहाँ हुनुभएका आफन्तहरूको घरमा गएर टिका थाप्ने, आशीर्वाद थाप्ने, त्यही नै हो।
अन्त्यमा सम्पूर्ण नेपाली समुदायलाई के भन्न चाहनुहुन्छ?
म एनआरएन अस्ट्रेलिया साउथ अस्ट्रेलिया च्याप्टरको सचिव भएको नाताले सम्पूर्ण नेपाली समुदाय जो अहिले अस्ट्रेलियामा रहनुभएको छ र विदेशभरि छरिएर रहनुभएको छ, साथै मेरा सम्पूर्ण आफन्त र साथीभाइ नेपालीवासीहरूलाई पनि दसैँको म शुभकामना दिन चाहन्छु। र हाम्रो देशमा विशेष गरिकन अहिले असाध्यै खाँचो रहेको संविधान सभाको चुनाव पनि हुँदैछ, संविधान बनोस् यही भन्न चाहन्छु।
धन्यवाद यहाँको समयको लागि।
हस् त, धन्यवाद नवीनजी।
हामी दसैँ विशेष कार्यक्रममा छौँ र यतिखेर हामी कुरा गर्दैछौँ दीपक रावत जो एनआरएन एडलाइटको सदस्य पनि हुनुहुन्छ, कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। दीपकजी कार्यक्रममा स्वागत छ।
धन्यवाद साङ्ग्रेलाको आवाजलाई।
कसरी मनाउँदै हुनुहुन्छ दसैँ?
खासै त अब यसपालिको दसैँ खासै रमाइलो छ, सबै साथीहरूसँग भेटघाट छ। हिजो नै एउटा साथीहरूकोमा गएर खसी काटियो, आज अब यता नेपाली फुटबल क्लब भयो अनि यो कुकुरी क्लबले जुन आयोजना गरेको छन् फुटबल, यो कार्यक्रम आज अब हेरिरहेको छौँ, होइन, रमाइलो छ।
कति वर्ष भयो नेपालमा चाहिँ तपाईँले टिका लाउन नपाएको चाहिँ?
ए, मेरो नेपालमा टिका लाउन पाएको अहिले 8 वर्ष भयो भाइ।
8 वर्ष भइसक्यो, के फरक पाउनुहुन्छ नेपालमा टिका लाउन जान पाउँदा र यहाँको दसैँ, के फरक छ?
नेपालमा भनेको, नेपालमा भयो मम्मी ड्याडीहरूको हातबाट टिका लगाइन्थ्यो, होइन, अब आफ्नो इष्टमित्रहरूसँग भेटघाट हुन्थ्यो। यहाँ त्यसको लागि अब त्यो इष्टमित्र आफ्नो आमाबुवा नभएर यहाँ त अब साथीभाइहरू हुनुहुन्छ, होइन, अब चिनीजानीको मान्छेहरू हुनुहुन्छ, उहाँलाई नै आफ्नो एउटा गार्जियन मानेर, अब आफ्नो एउटा फ्यामिलीको मेम्बर ठानेर उहाँहरूको हातबाट टिका लगाइन्छ। खासै मलाई त्यति फरक लाग्दैन, एउटा जस्ट अब आफ्नो फ्यामिलीलाई चाहिँ मिस गरिन्छ, त्यति नै हो।
अन्त्यमा चाहिँ सम्पूर्ण नेपाली समुदायलाई के भन्न चाहनुहुन्छ?
सबै नेपाली दाजुभाइहरूलाई, अब एडलाइडमा बस्ने अस्ट्रेलिया बस्ने सबैलाई एउटा विजयादशमीको धेरै धेरै शुभकामना। जो नेपाल जानुभएको छ उहाँहरूलाई त ठिकै छ, रमाइलो नै छ। अब विदेशमा बस्नु हुने सबै दाजुभाइहरूले नि एउटा यही ठाउँमा भएको आफ्नो साथीभाइहरूलाई नै एकदम नजिकको आफ्नो फ्यामिली जस्तो ठानेर उहाँको हातबाट, आफ्नो मानिजानीको हातबाट टिका लगाएर दसैँ मनाउनुहोस्, रमाइलो गर्नुहोस्, यही नै मेरो शुभकामना छ।
दीपकजी, यहाँनिर अर्को क्वेसन चाहिँ सोध्न चाहे, एनआरएन एडलाइडले केही दसैँ विशेष कार्यक्रम त गर्दै छैन?
यसमा के भयो भन्दा एनआरएन एडलाइड एउटा दसैँ विशेष प्रोग्राम गर्ने भने हाम्रो थियो, तर अब यो फुटबल क्लब यो अलरेडी नै यो प्रोग्राम भइसकेको थियो, त्यसमा थियो, फेरि हामीले एउटा एनआरएनले अर्को प्रोग्राम गर्दाखेरि जुझ्न सक्छ, त्यति ऊ हुँदैन, यसलाई नै हामीले एउटा प्रायोरिटी दिनुपर्छ भनेर अहिले हामीले चाहिँ कुनै तत्कालले गरिसकेका छैन। तर हामीले दसैँ र तिहारको बिचमा अथवा तिहार लगत्तै हामीले केही न केही एउटा गेट टुगेदर, एउटा नेपाली अरू एयरलाइनमा बस्नु सबै नेपालीहरूलाई एक ठाउँमा जम्मा गराएर एउटा भलाकुसारीको एउटा प्रोग्राम गर्ने हाम्रो उ छ. अब हेरौँ त्यसपछि देउसी भैलो खेल्ने भन्ने प्रोग्राम पनि आइरहेछ. अब केही न केही प्रोग्राम चाहिँ हुन्छ यिनीहरूले केही न केही गर्छ.
यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद.
धन्यवाद.
त्यो सकिएपछि बल्ल लखा.
यतिखेर हामी फुटबल ग्राउन्डमै छौँ र आज यतिखेर हामी आयोजकसँग कुराकानी गर्दैछौँ र आयोजक अध्यक्ष हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछौँ. यो फुटबल कार्यक्रमको आयोजना गर्नुभएको छ, यसको खास उद्देश्य चाहिँ के हो?
अब हाम्रो नेपाली एफसीको टिमहरू नर्थबाट आउनु भएको थियो, अनि हामीले चाहिँ दसैँ कप भनेर मनाउन लागेको. खासमा अहिले भर्खर स्थापित भएको चाहिँ हाम्रो फुटबल क्लब एडलेड खुकुरी फुटबल क्लब, त्यसको लागि चाहिँ एउटा चाहिँ रमाइलो दसैँमा चाहिँ दसैँ कप दसैँको उपलक्ष्यमा चाहिँ हामीले पनि रमाइलो गर्ने सबै नेपाली दाजुभाइहरू बोलाएर चाहिँ हामीले मनाएको थियो आज यहाँ यो
कार्यक्रममा. को को सहभागी हुनुहुन्छ कार्यक्रमको अझै डिटेलमा बताइदिनु भयो भने नेपाली समुदायले अझै कार्यक्रमको बारेमा जान्नुहुने थियो.
के हुनुभयो फेरि भन्नुहोस् त.
कार्यक्रमको बारेमा डिटेल को को सहभागी हुनुभएको छ र अहिलेसम्म कस्तो नतिजा छ यो डिटेलमा बताइदिनुहोस् न.
कार्यक्रममा चाहिँ अब यो कार्यक्रमको कुरा गर्नुभयो कि क्लबको कुरा गर्नु? यो कार्यक्रममा अब धेरै के मैले भनिहालेँ नि, अब नेपाली एफसी भन्ने नर्थबाट आएको छ अरे, अनि पहिला हाम्रो पहिला गेम भएको थियो हाम्रो के अरे खुकुरी एफसीबाट चाहिँ दुईवटा टिम छन्. पहिला म्याच चाहिँ गेस्टहरू छ्यासफेसन मिलेर यताउति सबैजना मिलेर रमाइलो गर्न लागि खेलाएको थियो. त्यसपछि अहिले चाहिँ हाम्रो नेपाली एफसी र खुकुरी एफसीकै म्याच भयो, अनि अब एकछिनपछि फाइनल हुन्छ.
कस्तो यो लिग हो कि कसरी गराउनु भएको छ गेम चाहिँ?
यो लिग होइन, हामीले चाहिँ एउटा दसैँको लागि दसैँ कप भनेर गरेको,
रमाइलोको
लागि, अनि हामीले एउटा के अरे यो क्लब भर्खर स्थापना भएको कारणले त्यसले हामीले चाहिँ एउटा चाहिँ कप पनि लिइरहेका छौँ. त्यो चाहिँ अब एथलेटको हिस्ट्रीमै जाने हो, किनभने अब यो कप अर्को कप होइन, जुन टिमले जिन्छ तिनीहरूको नाम चाहिँ त्यो सिलमा जाने लेखिन्छ. अबदेखि चाहिँ हाम्रो यो नेपालीको फुटबल प्रेमिकाहरू अब चाहिँ बलियो हुँदै जान्छ एथलेटमा.
खुकुरी क्लब भन्नुभयो, एडलाइट खुकुरी क्लब भन्नुभयो, कसरी स्थापना गर्नुभयो यसको बारेमा पनि जान्न चाहन्छु.
पहिला एडलाइट खुकुरी क्लब भनेको चाहिँ युएनएफसी भन्थ्यो, युनाइटेड नेपाली फुटबल क्लब है. हामी दक्षिणतिर केटाहरू चाहिँ खेलाडीहरू खेलिन्थ्यो शनिबार र आइतबार कसरत गर्नको लागि, यताउति एक्सर्साइज गर्नको लागि, रमाइलो के अरे मनोरञ्जनको लागि. गर्दा गर्दा चाहिँ धेरै खेलाडीहरूको एकदम रुचि बढ्यो लिगमा खेल्ने, यताउति स्पोर्ट्सम्यानसिपहरू बढाउने भनेर पाँच सयजना खेलाडीहरूबाट चाहिँ अहिले हामीसँग 22-26जनासम्म पुगिसकेको छ, दुई टिम भइसकेको छ.
यसमा चाहिँ कोही नेपाली आएर खेल्न चाहनुहुन्छ भने उहाँले कसले सम्पर्क गर्नुपर्छ जो फुटबल प्रेमी हुनुहुन्छ?
हाम्रो अहिले खुकुरी एडलेट खुकुरी एफसीको खासमा खुकुरी एफसी फेसबुक छ, त्यहाँ सम्पर्क गर्नुभयो भने हाम्रो रजिस्ट्रेसन गरिन्छ. त्यसबाट हामीले एउटा ट्रायल जसले खेल्न चाहन्छ उहाँले सम्मिलित भएर खेलिन्छ. अब बिस्तारै हामीले रजिस्ट्री प्रोसेसमा लाग्दैछौँ.
के छ, जुनसुकै एज ग्रुपले पनि पार्टिसिपेट हुन पाउँछ या कुनै लक्षित समूह मात्र छ?
अहिले हाम्रो मच्युर एज भन्नाले चाहिँ मेनली कुनै खेलाडीहरू टिनेजरहरू पनि छन्, टिनेजर भन्नाले 19-18 वर्षको केटाहरू पनि छन्, अनि त्यो ग्रुप अहिले टिम पुर्याउनको लागि चाहिँ हाम्रो भनौँ न के अरे मिक्स ग्रुप छ, मिक्स एज ग्रुप छ. त्यसकारण तर प्राय खेलाडीहरू चाहिँ 18-30 वर्षभित्रको खेलाडीहरू छ.
आगामी योजनाहरू के छ तपाईँहरूको?
अब चाहिँ हामीले धेरै सोचेका छैनौँ. अहिले चाहिँ मेन कुरा चाहिँ यो दसैँको चाहिँ दसैँ कपलाई चाहिँ हामीले सफल पार्ने हाम्रो मुख्य उद्देश्य थियो. यो भइहाल्यो, रमाइलो भइहाल्यो, अब हामी विचार गर्दैछौँ. हामी बेला बेलामा अब यस्तै कार्यक्रमहरू गर्दै गर्छौँ.
अवश्य पनि अन्त्यमा चाहिँ नेपाली समुदायलाई के भन्न चाहनुहुन्छ यो दसैँको अवसरमा?
अब हामी सबैले चाहिँ अब मनायो के अरे यो फुटबल अनुसार चाहिँ अब सबैको दसैँको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना हाम्रो खुकुरी एफसीबाट, अनि अब हेरौँ.
कुमारजी यहाँलाई अमूल्य समयको लागि धेरै धेरै धन्यवाद.
धन्यवाद छ बाबु, फेरि भेटौँ.
हामी कुराकानी गरिरहेका थियौँ आज भएको जुन फुटबल खेलको र साथसाथै दसैँ विशेष कार्यक्रम हामीले मर्गेन ओभलबाट जुन त्यहाँ रहेको खेल मैदान छ त्यहाँबाट चाहिँ हामीले कुराकानी गरिरहेका थियौँ. त्यो कुराकानीलाई चाहिँ हामीले यहाँमा समावेश गरेका थियौँ र आजको कार्यक्रम चाहिँ एडलाइट खुकुरी क्लबको आयोजनामा भएको थियो सिटी मोर्गान ओभलमा र चारवटा टिम चाहिँ सहभागी रहेका थियो, एडलाइट खुकुरी टिम, एडलाइट खुकुरी गेस्ट टिम, त्यसै गरी नेपाली एफसी थियो. भने पहिलो चरणको कार्यक्रममा चाहिँ एडलाइट खुकुरी टिमले गेस्ट टिमलाई चाहिँ
तीन एक को अग्रतामा थियो र अझै फाइनल खेल चाहिँ भएको थिएन हामी आउँदासम्म र फाइनल खेलको पनि सञ्जयजीले एकछिनमा प्रत्यक्ष रूपमा हामीलाई बताउनु हुनेछ र हामी दशैं विशेष कार्यक्रममा छौँ र महान चाड नेपालीहरूको महान पर्व विजयदशमीको उपलक्ष्यमा छौँ र फेरि पनि हामी सम्पूर्ण श्रोताहरूलाई चाहिँ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ यहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ यो दशैंले सम्पूर्णको घरमा चाहिँ एउटा नयाँ उज्यालो किरण छर्न सकोस् र अब यसै क्रममा चाहिँ हामी अझै जोड्नेछौँ आज हामीले विभिन्न व्यक्तित्वसँग गरेका कुराकानीहरूलाई पछि जोड्नेछौँ र यतिखेर लाग्न चाहन्छौँ हामी एउटा मेरो गीततर्फ
स्वागतिक कसरी यहाँ स्वीकार्नु होला स्वर्गीय गायक नारायण गोपाल र दिलमाया खातीको आवाजमा
छोडको पीडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो चुरा धागो माया को तिनो लिएर मीठा मीठा कुरा जति मन में सचेरा तिम्रै लागि चुरा धागो माया को तिनो लिएर मीठा मीठा कुरा जति मन में सचेरा डाफे चरी धै म बेगमारे झुलकुला सामु दशैंको बेलामा
सुधारू साङ्गीतिक कसैलीपछि पुनः यहाँहरूलाई स्वागत गर्न चाहन्छौँ रिलेज 101.5 मेगाहर्जको भोइसको भोइस अन्तर्गत नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गेलामा यहाँलाई पुनः स्वागत गर्दै कार्यक्रम अहिले सुन्नुभयो यहाँहरूले स्वर्गीय नारायण गोपाल र दिलमाया खातीको आवाजमा दशैं सम्बन्धी गीत र सुधारू अहिले ठिक स्टुडियोको घडीमा साँझको 7 बजेको छ अब समय रहेको छ साउथ अफ्रिका ताजा समाचारको सङ्गालो कार्यक्रम समाचार लिएर हामी आउँदैछौँ अब प्रस्तुत छ समाचार
सुरुमा प्रमुख समाचार विजया दशमीको देश र विदेशमा हर्षोल्लासका साथ मनाइँदै टीकाको उत्तम साइत सहमतिका लागि एनआरएन संरक्षकको अपिल मलालालाई सरो मानवाधिकार पुरस्कार बजेट संकटमा गहिरियो अमेरिका
अब समाचार विस्तारमा नेपाल पञ्चाङ्ग निर्णय समितिका अनुसार असोज 26 गते शनिबार महाअष्टमी र कालरात्री पूजा तथा 27 गते आइतबार र महानवमीको पूजाको साइत छ। आश्विन 28 गते सोमबार विजयदशमीका दिन बिहान 9:25 देवी विसर्जन गर्ने साइत छ भने बिहान 9:57 जाँदा टिकाको उत्तम साइत रहेको जनाएको छ। विजयदशमीको दिन बिहान देवी अपराजिताको पूजा गरी नवदुर्गा विसर्जन गरेर गुरू पिता माता तथा मान्यजनहरूबाट टीका ग्रहण गर्ने उत्तम साइत रहेको छ। यद्यपि यसपटक उक्त दिन टीका लगाउन साइत नै पर्खनु नपर्ने पनि समितिले जनाएको छ।
पूर्व राजा ज्ञानेन्द्र शाहले नवरात्रको अवसरमा राजधानीमा रहेका विभिन्न शक्तिपीठको दर्शनका साथै पूजाआजा गर्नुभएको छ। नक्साल, भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाकाल, संकटा, नरदेवी, रक्तिकाला र शम्भो भगवती पुगेर पूर्व राजा ज्ञानेन्द्रले शनिबार अपरान्न देवीको दर्शन गर्नुभएको हो। साथै बडा दशैंको 8 दिन महाअष्टमीको पर्वको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले शुक्रबार बिहान काठमाडौँ उपत्यकामा रहेका विभिन्न शक्तिपीठको पीठ पुगी पूजा अर्चना गर्नुभएको थियो। उहाँले नक्साल भगवती, शोभा भगवती, मैतीदेवी, भद्रकाली, संकटा लगायत मन्दिरमा पुगी माता भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको राष्ट्रपतिको निजी सचिवालय जनाएको छ। यसअघि राष्ट्र प्रमुखका रूपमा तत्कालीन राजाले शक्तिपीठको दर्शन गर्ने परम्परा रहे पनि मुलुक गणतन्त्र स्थापना भएपछि राष्ट्र प्रमुखका रूपमा हरेक वर्ष महाअष्टमी पर्वमा शक्तिपीठको दर्शन तथा पूजा अर्चना गर्दै आउनु भएको छ।
तेस्रो देश पुनर्वासका लागि शिविरबाट काठमाडौँ पुर्याएका भुटानी शरणार्थीलाई पुनः शिविर फिर्ता ल्याइएपछि उनीहरूको विचल्ली भएको छ। दशैंको मुखमा 3 दिन अघि 20 शरणार्थीका परिवारलाई शिविरमै फर्काइएको शिविर व्यवस्थापन समितिले जनाएको छ। बेलनागी शिविरका सचिव सञ्चपाल सुब्बाका अनुसार झापाको बेलनागी र मोरङको पथरीबाट अमेरिका पुनर्वास लगिएकाहरूलाई उचित कारण नदेखाई अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमले शिविरमै ल्याएर छोडिदिएको छ। पुनर्वासको तयारी भएपछि शरणार्थीहरूलाई लत्ता कपडा सबै बिक्री गरेका थिए। 7 दिन अघि शिविरबाट काठमाडौँ उडाइएपछि उनीहरूका छाप्रामध्ये केहीमा अन्य शरणार्थीलाई सारिएको थियो भने केही छाप्रा भत्काइएको थियो। फर्काइएका शरणार्थीलाई व्यवस्थापन गर्न आफूहरूलाई धौधौ परेको सचिव सुब्बाले जानकारी दिए। शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग UNHCRले फर्काइएका शरणार्थीलाई सबै व्यवस्था गरेको जनाए पनि राशन मात्र वितरण गरेको पीड़ितहरूले बताएका छन्। उनीहरू आफन्तको आश्रय लिएर बसेका छन्। उनीहरूलाई फर्काउनुको कारण बारे UNHCRले कुनै निश्चित कारण नखुलाएको सुब्बाको भनाइ छ।
गहिरावश्य नेपाली संघका संरक्षक राम प्रताप थापाले एनआरएन सामाजिक संस्था भएकाले सहमतिमा नयाँ नेतृत्व चयन गर्नुको विकल्प नभएको बताएका छन्। अध्यक्षका प्रत्याशी समेत रहेका संरक्षक थापाले प्रेस विज्ञप्ति मार्फत सहमतिका लागि आह्वान गरेका हुन्। संघको 6 विश्व सम्मेलनमा भाग लिन काठमाडौँ आएका सबै प्रतिनिधिलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन समेत उनले अपील गरेका छन्। सहमतिबाट मात्र गैरावश्य नेपालीको हित हुने थापाको जोड छ। खाडी मुलुकमा लाखौं नेपालीले भोग्नु परेको समस्या हुन् वा नेपाली नागरिकताको निरन्तरता जस्ता विषयमा हामी एकजुट भएर मात्र तिनलाई सम्बोधन गर्न सक्छौ। संविधान सभाको चुनावमा होमिएका बेला हामीले आफ्नो व्यक्तिगत महत्वाकांक्षा भन्दा संस्थाको मर्यादा र छविप्रति बढ़ी ध्यान दिनुपर्ने उनको जोड़ छ। संस्थागत सुदृढीकरण तथा गैरावश्यीय नेपाली समुदायका मुख्य चासोका विषयलाई नेपाल सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनमा ल्याउनुपर्ने ठूलो चुनौती भएकाले पनि सहमति नेतृत्वको चयन आवश्यक रहेको उनको विज्ञप्तिमा उल्लेख छ।
भारतमा इतिहासकै सबैभन्दा शक्तिशाली मानिएको समुद्री आँधीले ल्याएको चर्को हावाहुरी र भारी वर्षाले त्यहाँको पूर्वी तटीय क्षेत्रलाई प्रभावित तुल्याएको छ। बंगालको खाड़ीस्थित पलायन नामको समुद्री आँधीबाट बच्न 4,40,000 भन्दा बढी मानिसहरू आफ्नो घर छाडी सुरक्षित स्थलतर्फ लागिसकेका छन्। उडिसा राज्यको केही भागमा हावाहुरीको वेग 200 किलोमिटर प्रति घण्टामा पुगिसकेको छ। भारतीय अधिकारीहरूले खतरा सूचक रातो संकेत जारी गरिसकेका छन् र आफूहरूलाई समुद्री आँधीका लागि तयार रहेको बताएका छन्। मौसम विभागका अधिकारीहरूको अनुसार समुद्री आँधी जमीनको क्षेत्रमा प्रवेश गर्दा समुद्रको पानी 3 मिटरसम्म माथि आउन सक्छ। तल्लो तटीय क्षेत्रमा बस्ने लाखौं मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिसकेको छ।
नोबेल शान्ति पुरस्कारका लागि मनोनित पाकिस्तानकी किशोरी मलला युसुफलाई युरोपेली संघको मानव अधिकार वर्ष पुरस्कार प्रदान गरिने भएको छ। युरोपेली संसदको प्रतिष्ठित सखारोब मानव अधिकार पुरस्कारबाट उनलाई सम्मान गर्न लागि हो। पाकिस्तानमा बालिका शिक्षा के अभियन्ता भएकै कारणले उनलाई कट्टरपन्थी तरिक ए तालिबान समूहले गत वर्ष 9 अक्टोबरमा गोली प्रहार गरेको थियो। हाल बेलायती राजधानी लन्डनमा अध्ययनरत 16 वर्षीय उनी गोली प्रहारको घटना हेर्दा बालिकाको विद्यालय जाने अधिकारका लागि अन्तर्राष्ट्रिय दूत बनेकी छिन्। उनी सबै टिनेजरको प्रेरणाकी स्रोत हुन् र अँध्यारो संसारमा उज्यालेकी प्रतीक पनि। कन्जर्भेटिभ युरोपेली पिपुल्स पार्टीका अध्यक्ष जोसेफ डौलले भने उनलाई यस पुरस्कारबाट सम्मान गरिने घोषणा गर्दा हामीलाई गर्व महसुस भएको छ। सन् 2009 ब्लग लेखेर शिक्षा अभियान शुरू गरेकी मलालाले लडाकु समूहले आफू जस्ता बालिकाहरूलाई विद्यालय जान कसरी रोक लगाएका छन् भन्ने विषयलाई उजागर गरेकी थिइन्। युरोपेली संसदले प्रदान गर्ने सखारोप मानवाधिकार पुरस्कार सन् 1998 दिन थालिएको हो। तत्कालीन सोभियत संघका वैज्ञानिक तथा जनताको अधिकारका लागि संघर्षका पर्याय आन्द्रेई सखारोपको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो, जसबाट दक्षिण अफ्रिकाका अश्वेत नेता नेल्सन मण्डेला र म्यानमारकी प्रजातन्त्रवादी नेती आङ सान सुकीले समेत सम्मानित गरिसकिएको छ। पुरस्कारको राशि 65,000 अमेरिकी डलर रहेको छ।
लिबियाली प्रधानमन्त्री अली जेदान सशस्त्र समूहको अपहरणपछि मुक्त हुनुभएको समाचार छ। बिहिबार उहाँलाई लिबियाको त्रिपोलीबाट अपहरण गरिएको थियो। केही घण्टाको नियन्त्रणपछि उहाँलाई अपहरणकारीहरूले बिहिबारै मुक्त गरिएको प्राप्त समाचारमा जनाइएको छ। जेदानलाई बन्दुकधारीहरूले अपहरण गरेको समाचार छ। उहाँको यो अपहरणको समाचारलाई लिबियामा माउमर कर्णेल गद्दाफीको शासनको अन्त्यपछिको सबैभन्दा ठूलो सुरक्षाको चुनौतीका रूपमा लिइएको छ। त्रिपोलीको एक होटलबाट स्थानीय समयअनुसार बिहिबार बिहान सबैरै उहाँलाई अपहरण गरिएको समाचारमा उल्लेख छ। प्रधानमन्त्रीकै अपहरण भएको जानकारी लिबियाली सरकारी वेबसाइटलाई नै दिएपछि उक्त समाचार विश्वव्यापी बनेको थियो। बिहिबारै अपहरण ती हतियारधारीहरूले उहाँलाई रिहा गरेको समाचारमा उल्लेख छ। प्रधानमन्त्री अलीले अग्रवादी विरूद्धको कार्यवाहीमा सघाउन पश्चिमी देशहरूलाई आह्वान गरे लगत्तै उक्त अपहरण भएको समाचारमा जनाइएको छ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले संसदबाट बजेट अवरूद्ध भएका कारण देशमा फेरि आर्थिक मन्दी निम्तने जोखिम बढेको चेतावनी दिएका छन्। कांग्रेस ऋण सीमा बढाउन असफल भए अमेरिकामा मन्दी छाउन सक्ने र यसको सबिदोष विपक्षी दल रिपब्लिकनले लिनुपर्ने दावी गरे। ओबामाले विपक्षी रिपब्लिकनका कारण बजेट पारित नभएको र सरकारी कामकाज आंशिक रूपमा बन्द भएको आरोप लगाए। प्रतिनिधि सभामा रिपब्लिकन पार्टीका नेता जोन बोयनरले अवरूद्ध बजेट बारे वार्ता गर्नु आवश्यक भएको बताए, तर बोयनले संसदमा बोल्दै रिपब्लिकन पार्टी बिना शर्त ऋण सीमा बढाउन तयार हुनुपर्ने सोच राखेको आरोप ओबामाथि नै लगाए। ओबामाका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी संसदसँग ऋण सीमा बढाउन आग्रह गरेको छ। राष्ट्रपति ओबामा र मुद्रा कोषको अनुसार कांग्रेस ऋण सीमा बढाउन असफल भए अमेरिका फेरि आर्थिक मन्दीमा छाउनेछ।
र अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको अधिकतम तापक्रम 17 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 8 डिग्री सेल्सियस र आज रातिको अधिकतम तापक्रम रहनेछ 10 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम रहनेछ 18 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा आंशिक बदलिने र भोलि पनि कतै कतै बादल लागि बाँकी भागमा मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 6:35 हुनेछ भने सूर्यास्त साँझ ठिक 7:28 हुनेछ। समाचार पूरा भयो।
रमाइलो चाड दसैँ हर्कि आएको गाउँ सहर चारैतिर खुसी छाएको छ गाउँ सहर चारैतिर खुसी छाएको छ त्यो रमाइलो चाड दसैँ फर्किआएको छ भरि झुल्ने लट्टै धागो लिङ्गे पिमा केटा केटी भुल्ने
श्रोताहरू ब्याकग्राउन्डमा गीत बजिरहेको छ श्रोताहरू हामी समय अभावको कारण हामीले गीत छुट्याउन बाध्य भयौँ यसको लागि हामी क्षमा चाहन्छौँ यहाँहरू माझ र श्रोताहरू हामीलाई शुभकामना सन्देश यहाँ प्राप्त भएको छ उहाँ हुनुहुन्छ हाम्रो नियमित श्रोता हुनुहुन्छ सुशील निरौला सोलपुरीबाट उहाँ भन्नुहुन्छ विजयदशमी 2012 को पावन अवसरमा समस्त नेपाली भाषी समाज र बसोबास गर्ने सम्पूर्ण एडिलेडवासी सम्पूर्ण विश्वमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य समृद्धि दीर्घायु एवं हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु भनेर चाहिँ सुशील निरौला सलपरीबाट हुनुहुन्छ उहाँ हुनुहुन्छ अन बिहाफ अफ द बासा पब्लिक अफिसर भनेर पनि उहाँले जनाउनु भएको छ सुशीलजी यहाँले सम्झिनु भएको उहाँलाई यहाँलाई पनि हामी विजयदशमी 2070 यानि 13 को पावन अवसरमा यहाँको उत्तरोत्तर प्रगतिको हामी कामना गर्दछौँ
र यतिखेर चाहिँ हामी दसैँ विशेष र जुन एडलाइट खुकुरी क्लबले आयोजना गरेको कार्यक्रम थियो त्यस कार्यक्रमको क्लिपहरू यहाँहरूलाई सुनाउँदै थियौँ अब हामी त्यतैतर्फ लाग्न चाहन्छौँ र फेरि अन्त्यमा पनि हामी त्यहाँबाट प्रत्यक्ष रूपमा हामी सन्जय जीसँग कुराकानी गर्नेछौँ अहिलेको ताजा स्कोरको बारेमा र अहिले चाहिँ हामी लाग्न चाहन्छौँ त्यही पुरानो क्लिपहरूमा चाहिँ हामीले जुन विभिन्न व्यक्तित्वहरूसँग त्यहाँ कुराकानी गरेका थियौँ
बाट कुराकानी गरिरहेका छौँ र अघि पनि धेरै कुराकानीहरू सुनाइरहेका छौँ र यतिखेर चाहिँ हामीसँग दिपेनजी हुनुहुन्छ यो खोकुरी एडलाइट खोकुरी क्लबको कोच पनि हुनुहुन्छ उहाँसँग कुराकानी गर्दैछौँ दिपेनजी दसैँको अवसरमा यहाँलाई सर्वप्रथम हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ र यो कार्यक्रमको बारेमा र खोकुरी क्लबको बारेमा थोरै प्रकाश पारिदिनुहोस् न
थ्याङ्क यू भाइ सर्वप्रथम मेरो तर्फ तथा सबै खुकुरी क्लबको तर्फबाट एडिलेडवासीहरूलाई दसैँ तथा तिहारको शुभकामना अनि एडिलेड खुकुरी क्लब चाहिँ खासै धेरै भएको छैन एडिलेड खुकुरी क्लब सायद 5-6 महिना जस्तो भयो होला तर सुरुमा चाहिँ युएनएफसी भन्ने चाहिँ हाम्रो क्लब थियो युनाइटेड नेपाली एफसी अनि त्यहाँ चाहिँ भाइहरू खेल्दै गरिराख्नु भएको थियो त्यसमा चाहिँ अनि हामीहरू पनि बिस्तारै सामेल भएर अनि बिस्तारै सामेल भएर मैले पनि बिस्तारै ट्रेनिङ दिन थालेर पछि अलिक टिमहरू बन्दै गयो अनि त्यसरी हामी सिटी बेस भएर होइन यो अल्ली रोडको उतापट्टि खेल्न सुरु गऱ्यौँ अनि हामीसँग अरू 2-4 विदेशी खेलाडीहरू पनि छ होइन अनि अहिले टिम राम्रो बन्दै गएको हुनाले गर्दाखेरि अनि पछि चाहिँ एलिल क्लब खुकुरी क्लब चाहिँ नामाकरण भएको हो
दिपेनजी तपाईँ नेपालमा पनि कुनै क्लबसँग सम्बन्धित भएर खेल्नु भएको थियो यहाँ आएर मात्र खेल्न सुरु गर्नुभयो
होइन होइन म त्यति जस फनको लागि मात्रै खेल्थेँ अब त्यतिकै साथीहरूसँग खेल्ने मात्रै हो होइन अनि पछि म चाहिँ हङकङ लामो समयसम्म 17-18 वर्ष बसेको अनि त्यहाँ हतेपछि चाहिँ साथीभाइहरूसँग त्यहाँ पनि हाम्रो क्लबहरू थियो अनि जस नेपालीकै क्लब अनि त्यसमै खेल्ने अनि त्यति मात्रै हो
थोरै दसैँतिर जान चाहन्छु म नेपालको दसैँ र विदेशको दसैँ अब हङकङमा पनि बस्नुभयो प्रवासमा धेरै वर्ष बस्नुभयो नेपालको दसैँ र विदेशमा बसेर दसैँको अनुभव गर्दा के फरक पाउनु भएको छ
डेफिनेटली फरक त फरक भइहाल्छ होइन नेपालमा अब सबै कुरा आफ्नो आफन्तहरू साथीभाइहरू सबै कुरा चाहिँ अब आफ्नोपन हुन्छ होइन विदेशमा अलिक फरक हुन्छ तर त्यही पनि अहिले आएर यहाँ चाहिँ अब विदेशमा पनि अब धेरै नेपालीहरू चाहिँ होइन बसोबास गर्दै आएको हुनाले अनि सबै साथीभाइहरू हाम्रो सबै युनिटीहरू चाहिँ एउटै हो कल्चर त्यही हो अनि सबै साथीभाइहरू मिलेर रमाइलो गर्दाखेरि जस धेरै रमाइलो लागेछ तर अलिकति फरक त फरक हुन्छ अब सबैले अब सबैको फ्यामिली यहाँ हुँदैन होइन अब फ्यामिलीहरू मिस गरिन्छ
कति वर्ष भयो नेपालमा चाहिँ तपाईँले चाडपर्व मनाउन नपाएको चाहिँ
होइन नेपाल त म आउने जाने गर्छु होइन अब
होइन दसैँको चाडपर्वमा चाहिँ
दसैँको अब म अराउन्ड 3 वर्ष भयो होला लास्ट 2009 9 अथवा 10 मा पनि गएको थिएँ म दसैँ मनाउन दसैँ तिहार मनाउन त्यसपछि चाहिँ जान त गएको छु तर दसैँ तिहारको बेलामा होइन
अन्त्यमा चाहिँ सम्पूर्ण नेपाली समुदायलाई दसैँको उपलक्ष्यमा के भन्न चाहनुहुन्छ
सबैलाई चाहिँ शुभकामना सुस्वास्थ्य अनि सबैको प्रगति होस् उन्नति होस् अब सबै मिलेर बस्न सकौँ होइन स्पेसली एडिलासवासी नेपालीहरू मिलौँ युनिट हौँ होइन त्यही हो
धन्यवाद देवेनजी यहाँको समयको लागि
ओके थ्याङ्क्स थ्याङ्क्स ल
श्रोताहरू हामी यही ग्राउन्डदेखि कुराकानी गरिरहेका छौँ नेपाली समुदाय बीचका कुराकानी गरिरहेका छौँ दसैँका कुरा गरेका छौँ फुटबलका कुरा गरेका छौँ र यतिखेर म कुरा गर्न चाहन्छु दुर्गामाया घिमिरेजीसँग जो नेपाली कार्यक्रमहरूमा सक्रियताका साथ लागिरहनु भएको छ र नेपाली समुदायलाई अझै चिनाउनको लागि लागिरहनु भएको छ उहाँसँग कुराकानी गर्न चाहन्छु कार्यक्रममा स्वागत छ तपाईँलाई
धन्यवाद दसैँको प्रोग्राम यहाँ फुटबल ग्राउन्डमा नेपाली खुकुरी भइरहेछ रमाइलो भइरहेछ यसपालिको दसैँ एकदमै रमाइलो
र नेपालमा हेर्दाखेरि फरक चाहिँ के पाउँछु भने मैले परिवार चाहिँ नै हामीले निकै छोटो परिवार हुन्छ हाम्रो जस्तो एकल परिवार हाम्रो जस्ट मेरो परिवार मात्र यहाँ छ तर साथीभाइको हिसाबले यहाँ हामी दसैँ ठुलो मनाउँछौँ निश्चय पनि हामीले लास्ट इयर त्योभन्दा अगाडिको सालमा चाहिँ धेरै साथीहरू घरमा आएर धेरै साथीकहाँ गएर धेरै साथीको बुवा आमाहरूलाई भेटेर टिकाहरू लगायौँ त्यसले गर्दा चाहिँ एउटा उत्साह ठुलो उत्साह हुन्छ तर चाहिँ एउटा ठुलो चाहिँ नै मिस चाहिँ के हुन्छ भने मैले चाहिँ खास मेरो आमा र मेरो परिवारबाट चाहिँ जुन अरू भाइ मेरा बहिनीहरू मेरो परिवारको दिदीहरू दाईहरूको टिका चाहिँ नै मिस हुन्छ तर ठुलोको हिसाबले हेर्दा चाहिँ मेरो दसैँ चाहिँ यहाँ चाहिँ बढी ठुलो हुन्छ
तपाईँसँग प्रवासमा बसेको पहिलो वर्षको अनुभव सुन्न चाहेँ मैले चाहिँ पहिलो वर्ष चाहिँ कस्तो अनुभव भएको थियो तपाईँलाई अहिले बरु तपाईँलाई धेरै कुराहरू चाहिँ समुदायसँग परिचित हुनुहुन्छ त्यो कारणले सहज पनि छ पहिलो वर्षको अनुभव सुनाइदिनुहोस् न हामीले प्रवासमा बस्दा चाडपर्व मनाउँदाको
पहिलो वर्ष भन्नाले यो 2002 कुरा हो म चाहिँ नि क्यानबेरामा बस्थेँ र क्यानबेरामा चाहिँ विद्यार्थीको हिसाबले चाहिँ म चाहिँ नि त्यो बेलामा थिएँ र नेपालीको सङ्ख्याको हिसाबले चाहिँ निकै हामी सानो समुदाय थियो 40-50 जति र हामीले त्यो बेलामा चाहिँ नि सामुदायिक हिसाबले चाहिँ नि दसैँ मनाएका थियौँ एकै ठाउँमा जम्मा भएर सबैले टिका लगाएर त्यहाँको एकजना दाईको बुवा हुनुहुन्थ्यो उहाँ चाहिँ त्यहाँको सबभन्दा बुढो मान्छे अनि उहाँले सबैलाई टिका लगाइदिएर चाहिँ नि हामीले दसैँ मनाएको थियौँ
र तपाईँ समुदायमा एकदमै चासो राख्नुहुन्छ र विभिन्न सङ्घ संस्था पनि छन् यस्तो चाडपर्वहरूलाई अझै अगाडि लानको लागि नेपाली समुदायलाई अझै एकजुट गराउनको लागि यी सङ्घ संस्थाहरूले चाहिँ के पहल गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई
सङ्घ संस्थाले चाहिँ अब विशेष गरी अब बेला मौकामा जे एकजुट गराउने र चाहिँ साझा चाहिँ हाम्रा चाहिँ चाडपर्वहरू लाई चाहिँ मनाउने नै हो र त्यस मार्फत चाहिँ अब खास चाहिँ अब अहिले चाहिँ एडिलेडमा नेपाली समाज ठुलो पनि भइसक्यो त्यसलाई एकै ठाउँमा बोलाएर एकै ठाउँमा गर्न चाहिँ सम्भव पनि छैन हुँदा पनि हुँदैन फेरि सबैको अनुकूलको हिसाबले अहिले भन्यो भने एडिलेडमा दसैँ चाहिँ एकदमै ठुलो भएको चाहिँ मैले महसुस गरेछु किनभने एउटा सानसानो आफ्नो मिल्ने साथीभाइहरू बिचमा चाहिँ दसैँ चाहिँ धेरैजनाले मनाइसक्नु भएको छ जस्तै अब दसैँ भनेको चाहिँ खास खसी काट्ने भन्ने चाहिँ छ अहिले खसी चाहिँ नै नजिकका फार्म मा चाहिँ नि मेल गोठ चाहिँ छैन भनेर चाहिँ सुन्नमा आएको छ त्यसले चाहिँ यहाँको अहिले एडलेटमा रहेका नेपाली तथा नेपाली भुटानीहरूले चाहिँ नि दसैँ चाहिँ निकै ठुलो गतका सालहरू भन्दा यो साल चाहिँ विशेष ठुलो हिसाबले चाहिँ मनाएको भन्ने चाहिँ मैले अनुभव गरेका छु
र अन्त्यमा चाहिँ सम्पूर्ण नेपाली समुदायलाई के भन्न चाहनुहुन्छ
अब यो हाम्रो दसैँ भनेको चाहिँ एउटा नेपालीको चाहिँ हाम्रो के भने पहिचानको हिसाबले चाहिँ मैले लिन्छु र यसलाई चाहिँ हामीले चाहिँ सबैले आफ्नो साथीभाइ बिच यसलाई चाहिँ हर्षोल्लास साथ मनाऊ सही तरिकाले मनाऊ यसलाई चाहिँ गलत तरिकाले नलिऊ होइन नलिऊ भन्नाले अब यसलाई चाहिँ खालि हामीले अरू पिउने ओर्ने भन्दा पनि अब यसलाई चाहिँ स्वच्छ तरिकाले भाइचारा वृद्धि होस् विकास होस् मित्रता बढोस् भन्ने हिसाबले चाहिँ यसलाई चाहिँ लिऊ भन्ने जस्तो लाग्छ मलाई
यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद साथसाथै यहाँलाई पनि विजय दशमीको शुभकामना
धन्यवाद नवीन भाइ र मैले पनि फेरि पुनः एकचोटि चाहिँ श्रोताहरू सबैलाई चाहिँ मेरो तर्फबाट चाहिँ दसैँको शुभकामना दिन चाहन्छु
उहाँ हुनुहुन्थ्यो हामी कुराकानी गरिरहेका थियौँ फुटबलको कुराकानी साथसाथै दसैँ विशेष कुराकानी गरिरहेका थियौँ आज खुकुरी क्लबले चाहिँ फुटबल आयोजना गरेको थियो र दशैं भेटघाट शुभकामना आदान प्रदान कार्यक्रम पनि थियो र फुटबलको ताजा जानकारी लिनको लागि यतिखेर हामीसँग सम्पर्कमा आउनुहुन्छ हाम्रो सहकर्मी सञ्जयजी र हामी सञ्जयजीलाई चाहिँ स्वागत गर्न चाहन्छौँ। सञ्जयजी कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद नवीनजी र सम्पूर्ण श्रोताहरूलाई यति बेला रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई दशैंको सर्वप्रथम त दशैंको शुभकामना अनि त्यसपछि आज यो एनकेएससी अर्थात् नेपाली खुकुरी फुटबल क्लबले आयोजना गरेको दशैं कप मैत्रीपूर्ण दशैं कप फुटबल आयोजना गरेको थियो र सो आयोजनामा तीनवटा टिम सहभागी भएका थिए जसमा चाहिँ खुकुरी क्लब ब्लू अर्थात् निलो अनि खुकुरी क्लब ग्रिन हरियो र त्यसै गरी अर्को एउटा टिम सहभागी भएको थियो नेपाली एफसी र तीनवटा टिममा लिग म्याच भएको थियो। लिग म्याचमा पुग्ने फाइनलमा पुग्ने चाहिँ दुईवटा टिम रहेका थिए जसमा चाहिँ खुकुरी क्लब ब्लू र खुकुरी क्लब ग्रिन र खुकुरी क्लब ग्रिन र ब्लूको बिचमा भएको खेलमा ब्लू टिमले ग्रिन टिमलाई 3-0 विरुद्ध 3 गोलले पराजित गरेको छ र विजयी टिम बन्न पुगेको छ खुकुरी ब्लू र सोही दशैं कप अन्तर्गत प्रोग्राम कार्यक्रममा त्यसपछि जब खेल सम्पन्न भइसकेपछि क्लबका प्रेसिडेन्ट कुमार पुष्प गुरुङ र दिपेन राई कोचले पुरस्कार तथा मेडलहरू वितरण गर्नुभएको थियो र यो आज भएको यो फुटबल दशैं कप फुटबल प्रतियोगितामा चाहिँ विजयी बन्न पुगेको छ खुकुरी क्लब ब्लू। हजुर नवीनजी
अवश्य पनि ल यहाँको अहिलेको ताजा जानकारी दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँहरू अहिले ग्राउन्डमै हुनुहुन्छ कि या ग्राउन्डबाट सम्पूर्ण
यति बेला कार्यक्रम सकिसक्यो त्यहाँ खुकुरी त्यो जुन आजको नेपाल के अरे यो दशैं कप फुटबल भएको थियो त्यो प्रोग्राम सकिएर पुरस्कार वितरण भएर पनि यति बेला अब सबैजना आफ्नो घरतिर गइसक्नु भएको छ उहाँहरू अब आफ्नो घरमा गएर अब रमाइलो गर्ने दशैं मनाउने तयारीमा हुनुहुन्छ होला। र म फाइनल कुरा भन्नु पर्दाखेरि यति बेलासम्म अहिले सबै उहरू कार्यक्रम सकिसकेको छ।
सञ्जयजी यहाँले इन्फर्मेसन दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
हजुर थ्याङ्क यू नवीन र खगेन्द्रजी र श्रोताहरूलाई फेरि एकपटक यो 2070 सालको विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।
यहाँलाई पनि धेरै धेरै शुभकामना।
हवस् त धन्यवाद
थ्याङ्क यू बाई।
हामी कुराकानी गरेका थियौँ फुटबलको कुरा र दशैं विशेष कुरा र हामीले यसमा जोड्न चाहन्छौँ दशैं विशेष कुराकानी छोटोमा।
श्रोताहरू मैले यहाँलाई बारम्बार बताइरहेको छु कि हामी यतिखेर फुटबल ग्राउन्डबाट दशैं विशेष दशैंको मात्र होइन कुराकानी फुटबलको पनि कुराकानी गरिरहेका छौँ। यसै क्रममा चाहिँ मेरो नजिकमा हुनुहुन्छ नेपाली पाठशालाका प्रिन्सिपल हुनुहुन्छ जस्तो लाग्छ मलाई विमल राज छेत्रीजी र रेग्मीजी माफ गर्नु होला विमल राज रेग्मीजी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। विमलजी कार्यक्रममा स्वागत छ।
धन्यवाद।
दशैं विशेष कार्यक्रममा छौँ र दशैं कसरी मनाउँदै हुनुहुन्छ?
दशैं अब यो पटक एडिलेडमा दशैं एकदम रमाइलो तालले बित्यो। गएको केही वर्ष भन्दा यो वर्ष अलिकति बढी दशैंको चाहिँ रमझम भयो। रमझम भन्नाले अब नेपालमा हामीले गर्ने सांस्कृतिक पूजा पाठदेखि लिएर अनि भोजहरू जस्तै अब खसी काट्नेदेखि लिएर अनि हामी यहाँ नेपालीहरू भेट भएर चाहिँ पाठशालामा पनि आज हामीले सबै नेपाली पाठशालाका परिवारहरू बसेर दशैंको शुभकामना आदान प्रदान गऱ्यौँ र बसेर रमाइलो गऱ्यौँ र अब अहिले यहाँ फुटबल चलिरहेको छ। यो वर्ष दशैंको चाहिँ जे होस् राम्रै हिसाबले चाहिँ जाँदैछ भनौँ।
अवश्य पनि दशैंको रौनक लाइटमा यतिखेर बढ्दो छ र यहाँलाई सुन्न चाहन्छु नेपालको दशैं र अस्ट्रेलियामा प्रवासमा बसेर दशैं मनाउनु पर्दा भिन्नता के देख्नुहुन्छ तपाईँले चाहिँ?
अब नेपालमा हुँदाखेरि नेपालमा आफ्ना एकदम आफन्तहरू बुवा आमा भाइ बहिनी र आफ्ना नजिकका चाहिँ आफन्त र मित्रहरूसँग बसेर चाहिँ दशैं मनाउन पाइन्थ्यो भने यहाँ अब यहाँ आएपछि त्यो घेरा चाहिँ अलिकति साँगुरो भएर र यहाँ अलि बढी मनाउन लागेको हो कि जस्तो लागेको छ मलाई यहाँ एडिलेडमा।
अन्त्यमा चाहिँ नेपाली समुदायले के भन्न चाहनुहुन्छ पाठशालाको तर्फदेखि?
यहाँ एडिलेडमा बसोबास गर्ने दाजुभाइ दिदीबहिनी बाबु नानीहरूलाई हामी पाठशाला परिवारको तर्फबाट विजया दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। यहाँको अब आगामी बसाइ दिन कार्यहरू पढाइ सबै चाहिँ सफल होस् त्यही नै हाम्रो शुभकामना छ।
श्रोताहरू, हामी कार्यक्रमको अन्त्यमा छौँ र अब जाँदा जाँदै हामी भन्न चाहन्छौँ यहाँको विजयदशमी शुभ रहोस्। हिमश्रक दानवमाथि विजय गरेर चाड विजय मनाऊ र सभ्य शान्तिसँग बलि बिनाको दशैं मनाऊ। जुबा तासमा पैसा नफाली मादक पदार्थमा बर्बाद नभई गरौं। उत्सव देशैको भजन कीर्तन विजयको नाचगाजन गरौं र फेरि पनि अन्त्यमा विजय दशमीको शुभ अवसरमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै म नवीन
र म खगेन्द्र
बिदा हुन्छौ।
शुभ रहोस्। आगामी साता हामी आइतबार पुनः 36 बजी हामी आउने नै छौँ। तपाईँसम्मको लागि हामीलाई अहिले बिदा दिनुहोस्। नमस्कार। अब यो गीत खोमन अधिकारी र संगीता थापाको आवाजमा यो गीत छोड्दै कार्यक्रमबाट बिदा हुन चाहन्छौ। नमस्ते, शुभ सन्ध्या।